नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। म रत्नावली शर्मा। आज 2078 साल फागुन महिनाको 26 गते बिहिबार फागुन शुक्ल पक्ष अष्टमी तिथि, तदनुसार मार्च 10 तारीक सन् 2022, नेपाल सम्बत 1142। स्थानीय तह निर्वाचन आउन झण्डै 2 महिना बाँकी छँदा नेपाली कांग्रेस निर्वाचनको तयारीमा होमिएको छ। नेपालमा नागरिकता लिन योग्य भएका तर नागरिकता नपाएको संख्या 7,80,000 भन्दा बढ़िरहेको छ। नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष माधव कुमार नेपालले पेश गर्नुभएको राजनैतिक प्रतिवेदनमाथि छलफल शुरू भएको छ। विश्वव्यापी रूपमा महँगी बढ़िरहेको छ। आज राजधानीबाट प्रकाशित राष्ट्रिय दैनिकहरूले यिनै प्रसंगलाई मुख्य समाचारका रूपमा छापेका छन्। कार्यक्रमको शुरूमा कांग्रेसको स्थानीय निर्वाचन अभियान, केन्द्र र स्थानीय घोषणा पत्र छुट्टा छुट्टै शीर्षकको समाचार लिएका छौं। गोर्खा पत्रले यो प्रसंगलाई मुख्य समाचार बनाएको छ। सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेस स्थानीय तहको निर्वाचन आउन झण्डै 2 महिना बाँकी छँदा निर्वाचनको तयारीमा होमिएको छ। कांग्रेसले स्थानीय तहको निर्वाचनलाई दृष्टिगत गरी घर घर जाउँ कांग्रेस जिताउ अभियान घोषणा पनि गरेको छ। पार्टी कार्यालय सानेपामा बुधबार पत्रकार सम्मेलनको आयोजना गरी कांग्रेसले फागुन 29 देखि चैत 29 सम्म स्थानीय तहको निर्वाचन लक्षित अभियानको कार्यक्रम सार्वजनिक गरेको हो। प्रवक्ता डाक्टर प्रकाश शरण महतले सरकारले संविधान रक्षाका लागि गरेको प्रयासदेखि मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी कम्प्याक्ट अनुमोदनपछि उत्पन्न भ्रम चिर्नु अभियानको उद्देश्य रहेको बताउनुभयो भन्दै गोर्खापत्रले मुख्य समाचार बनाएको छ। यता नेपाल समाचार पत्रले कांग्रेसले चुनावी तालमेलबारे अहिले केही नबोल्ने शीर्षकमा अग्रपृष्ठमा समाचार छापेको छ। प्रमुख सत्ताधारी दल नेपाली कांग्रेसले चुनावी तालमेलबारे केन्द्रीय समितिमा वृहत छलफल गरेर मात्र अघि बढ़ने निर्णय गर्ने जनाएको छ। वैशाख 30 गति हुने स्थानीय तह निर्वाचनमा सत्ताधारी दलबीच गठबन्धन हुन्छ कि हुँदैन भन्ने आम चासो रहेका बेला कांग्रेसले चुनावी गठबन्धन र तालमेलबारे पछि नै निर्णयमा पुग्ने जनाएको हो भन्दै नेपाल समाचार पत्रले अग्रपृष्ठमा समाचार छापेको छ। यस्तै राजधानी दैनिकले चुनावी गठबन्धनबारे कांग्रेस मौन, 3 दल तालमेलको पक्षमा शीर्षकमा मुख्य समाचार छापेको छ। प्रमुख सत्तारूढ़ दल नेपाली कांग्रेस स्थानीय तहको निर्वाचनमा चुनावी गठबन्धन गर्ने कि नगर्ने भन्ने विषय मौन देखिएको छ। गठबन्धनमा आबद्ध नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपा भने तालमेलको पक्षमा रहेका छन्। राजधानीले मुख्य समाचार छापेको छ। नेपाल समाचार पत्रले कांग्रेसको बोलीप्रति प्रचण्ड रुष्ट शीर्षकमा समाचार छापेको छ। आगामी निर्वाचनमा गठबन्धन नगर्ने भन्दै नेपाली कांग्रेसका शीर्ष नेताहरूले दिएको अभिव्यक्तिप्रति माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आपत्ति जनाउनु भएको छ। माओवादीकै बलमा कांग्रेसको नेतृत्वमा सरकार बनेको स्मरण गर्नुहुँदै उहाँले अपमानजनक रूपमा कांग्रेसका नेताहरूले दिएको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउनु भएको हो भन्दै नेपाल समाचार पत्रले अग्रपृष्ठमा समाचार छापेको छ। नेपाल समाचार पत्रले एकीकृत समाजवादीको केन्द्रीय कमिटिको बैठकको विषयलाई पनि अग्रपृष्ठमा प्राथमिकता दिँदै समाचार बनाएको छ। नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटि बैठकमा अध्यक्ष माधव कुमार नेपालले पेश गर्नुभएको राजनैतिक प्रतिवेदनमाथि छलफल शुरू भएको छ। प्रतिवेदनमाथि 9 वटा समूह गठन गरेर समूहगत छलफल शुरू गरिएको हो। 7 प्रदेशबाट 7 समूह र उपत्यका विशिष्ट सम्पर्क समन्वयको एउटा तथा केन्द्रीय विभाग तथा मोर्चा संगठनको अर्को समूह गरी 9 वटा समूहमा विभाजन गरेर छलफल शुरू भएको पोलिस ब्यूरो सदस्य होम बुढाथुकीले बताउनुभयो। उहाँका अनुसार बिहिबार समूहगत छलफल सम्पन्न गरेर अध्यक्ष नेपालले जवाब दिनुभएपछि प्रतिवेदन पारित गर्ने तयारी रहेको छ। प्रतिवेदनमा सहित 15 भित्र सम्पूर्ण स्थानीय तह र ओडाहरूमा बाँकी रहेको पार्टीको कमिटि गठन गरिसक्ने कार्ययोजना अघि सारिएको छ भन्दै नेपाल समाचार पत्रले प्राथमिकताका साथ समाचार छापेको छ। परराष्ट्र मन्त्रालयले आफ्ना मित्र राष्ट्रसंघको उच्चस्तरीय भ्रमण आदान प्रदानलाई निरन्तरता दिन पहल शुरू गरेको छ। कोविड 19 महामारीको तेस्रो लहरको जोखिम कम हुँदै गएकाले मन्त्रालयले पहिले तयारी गरिएका तथा स्थगन भएका द्विपक्षीय मैत्रीपूर्ण भ्रमणको कार्यदिशालाई तीव्र बनाएको मन्त्रालयका प्रवक्ता सेवा लम्सालले बताउनुभयो। उच्चस्तरीय भ्रमणको आदान प्रदानका लागि प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्र मन्त्री डाक्टर नारायण खड्गा सहितको टोली छिट्टै हुने बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाड़ीको प्रयास बिम्स्टेकमा सहभागी हुन जाँदै हुनुहुन्छ। मंगलबार मात्र कार्कीका आफ्ना समकक्षीको निमन्त्रणामा उच्चस्तरीय भ्रमणको नेतृत्व गर्दै परराष्ट्र मन्त्री खड्का टर्की प्रस्थान गर्नुभएको छ। कूटनैतिक फोरममा सहभागी हुन जानुभए पनि त्यहाँ विभिन्न मुलुकका आफ्ना समकक्षीलाई उच्चस्तरीय भ्रमणका लागि समेत निमन्त्रणा दिनुहुनेछ। साथै छिमेकी मुलुक चीन र भारत लगायत मुलुकका उच्च नेतृत्वको नेपाल भ्रमणका लागि पनि मन्त्रालयले प्रक्रिया जारी राखेको छ। उच्चस्तरीय भ्रमणको पहल शुरू, गोर्खापत्रले प्राथमिकता दिँदै समाचार छापेको छ। दलीय स्वार्थमा कूटनीति, निर्णय गर्न नसक्दा 18 देश राजदूत विहीन नागरिकले प्राथमिकताका साथ यो प्रसंग छापेको छ। कुनै पनि मुलुकको आन्तरिक नीतिको विस्तारित रूपलाई विदेश नीति भन्ने गरिन्छ। मुलुकको विदेश नीतिलाई आन्तरिक नीतिले प्रभाव पार्छ भन्ने पनि गरिन्छ। तर नेपालको हकमा राज्यको आन्तरिक नीति भन्दा पनि आन्तरिक राजनीतिमा देखिने गड़बड़ीले विदेश नीतिसँगै कूटनीतिलाई प्रभाव पार्ने गरेको छ। छिमेकी तथा मित्र राष्ट्रसँगको सम्बन्ध र ती मुलुकमा कूटनीतिक नियोग, प्रमुख राजदूत नियुक्तिमा देखिने ढिला सुस्ती र नियुक्तिमा दलबीच हुने भागभण्डाले कूटनीतिमा आन्तरिक राजनीतिको प्रभाव कति गर्छ भन्ने पुष्टि गर्छ। नेपालमा नयाँ सरकार बनेसँगै अघिल्लो सरकारले नियुक्त गरेका राजदूतलाई फिर्ता बोलाउने र आफू अनुकूल वा विचार मिल्ने व्यक्तिलाई राजदूत बनाएर पठाउने विषय सामान्य भइसकेको छ। यसबाट लामो समयसम्म राजदूत नियुक्त नगरी कूटनीतिक नियोग प्रमुख विहीन हुने अवस्था सिर्जना हुँदै गइरहेको छ। वर्तमान सरकार बनेको 8 महिनासम्म पनि महत्वपूर्ण मुलुकहरूमा राजदूत नियुक्त हुन नसक्नु यसको ज्वलन्त उदाहरण हो। वर्तमान सरकार गठन भए लगत्तै सरकारले विभिन्न मुलुकमा रहेका राजदूतलाई फिर्ता बोलाउने निर्णय गर्यो। तर केही मुलुक बाहेक धेरै जसो मुलुकमा राजदूत नियुक्तिको प्रक्रिया नै शुरू भएको छैन। हाल नेपालका आवासीय राजदूत भएका विभिन्न 18 मुलुक राजदूत विहीन अवस्थामा रहेका छन्। दलीय स्वार्थमा कूटनीति, निर्णय गर्न नसक्दा 18 देश राजदूत विहीन नागरिकले प्राथमिकताका साथ समाचार छापेको छ। संविधान सभाबाट संविधान निर्माण भएको 6 वर्ष बितिसक्दा पनि नागरिकता सम्बन्धी विधेयक संसदबाट सुल्झन सकेको छैन। नागरिकता समस्या समाधान गर्न संसदमा पेश भएको 3 वर्ष बितिसके पनि नागरिकता विधेयक अझै टुंगो लाग्न सकेको छैन। नागरिकता विधेयक अघि नबढ़दा लाखौं नागरिक अनागरिक बन्नु पुगेका छन्। महिला कानून विकास मंचको अध्ययन अनुसार नेपालमा नागरिकता लिन योग्य भएका तर नागरिकता नपाएको संख्या 7,80,000 बढ़ी छ। नागरिकता विहीनताको अवस्था हुँदा आउँदो वैशाख 30 को स्थानीय तह निर्वाचनमा मताधिकारबाट समेत वञ्चित हुनेछन्। नेपालमा नागरिकता लिन योग्य भएका तर नागरिकता नपाएको संख्या 7,80,000 भन्दा बढ़िरहेको छ। 7,80,000 नेपाली कहिलेसम्म अनागरिक, राजधानीले मुख्य प्रसंग बनाएको छ। तपाई अहिले रेडियो नेपालबाट दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबार सुनिरहनु भएको छ। कार्यक्रममा एकैछिन विज्ञापन।
ओइ, के हो तेरो चाल? बडो चिन्तित देखिन्छस् त।
ए त पो, जीवनदेखि नै वाक्क लागिसक्यो यार। मन्न पनि नसकिने, तल्ला गरेले विदेश जाउँ भन्थ्यो, आफूसँग पैसा पनि भएन। लालावाला च्याउ च्याउ कराउँछन्, पेट खाली भए करन्ने भए, बुढी उफ्रेर हैरान छ। खै कस्तो कर्म लिएर जन्मेछ यार।
के कर्म शर्मको कुरा गरेको, सानो तिनो भए पनि काम गरे भइहाल्यो नि। भातै खानालाई त के समस्या होला र?
ए, चामल दाल चाहिँ आकाशबाट बर्सिन्छ नि, वाइयात कुरा गर्दो रहेछ।
मैले जिस्काको होइन भने, पोहोर साल मेरो पनि हाल तेरो जस्तै थियो। अहिले मैले काम गर्दैछु त।
तेरो जस्तो मेरो चिन्जान कहाँ छ र यार? गरिबको को हुन्छ र? लौ लौ, मलाई पनि काम मिलाइदेन यार, साह्रै दुःख पो पाइयो।
या के कुरो गरे होला, हामी जस्तैकै लागि त प्रधानमन्त्री रोजगार कार्यक्रम हो नि। बरु त पनि वडा कार्यालयमा रोजगारी पाऊ भनेर निवेदन दिएन? मैले निवेदन दिएको थिएँ। ए, अहिले म काम गर्दैछु त।
ए हो र? लौ यार, मेरो पनि नाम दर्ता गर्न सोर्स फोर्स लगाइदिएन, कल्याणै हुन्छ यार, धर्मै लाग्नेछ।
है, के को सोर्स फोर्स नि? वडा कार्यालयमा जाने, फारम भर्ने।
हो र?
तपाईहरू पनि बुझ्नुहोस्, यदि तपाईँ पनि 18 देखि 59 वर्षको हुनुहुन्छ, आर्थिक रूपले कमजोर हुनुहुन्छ र रोजगारी वा स्वरोजगारीबाट आमदानी गर्न सक्नु भएको छैन भने नजिकैको वडा कार्यालयमा गएर निवेदन दर्ता गर्नुहोस्। याद राख्नुहोस्, निवेदन दिने मिति फागुन मसान्तसम्म मात्रै छ है।
श्रमको सम्मान, राष्ट्रको अभियान, न्यूनतम रोजगार, नागरिकको अधिकार, प्रधानमन्त्री रोजगार कार्यक्रम।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो? छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ, तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ, तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समयमै श्रम अडिट गरौं, जिम्मेवार प्रतिष्ठानको परिचय दिऊ।
नेपाल सरकार, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय।
बसाया नै
बिहानको बाइगो अक्को आया नै
गराट हिँडा टोका टिकी रुन लाग्या क्यान्ने बस छुडिगो कि भन्ने लाग्या छियो।
तमी कहाँ जान लाग्या हौ?
पैसा नै, खेतीपाती अन्य जग्गा नै, बाडाको सबै कारापाट भइगए, जोइ बिमारी पढी क्या, आफू जान पाया नै, यहाँ बसिकने क्यान्ने हो, भाडा त बाई जाने हो, दुई चार पैसा भए पनि खाने पैसा आउने सियो।
जोइ बिमारी घर कसले हेरला त, टोका टोकी क्या खालान
क्यान्ने त, आफ्ना कोही नै जागरी बसलान बसलान।
ओडामा रोजगारी पाउन निवेदन दिया छियो?
कसले दिने थिए र गरिब न रोजगारी?
क्या कुरा आदान, आफ्नै ओडा कार्यालयमा गइकन रोजगारी पाऊ भनी निवेदन दिनु पर्यो त, तमीले काम माग्न पर्यो, ओडाले काम दिदो।
साँच्चै हो त, म आजै ओडा कार्यालय जाने हो।
के तपाईँ पनि 18 वर्षदेखि 59 वर्ष समूहको हुनुहुन्छ, फागुन महिनासम्म 100 दिनको रोजगारी प्राप्त गर्नु भएको छैन वा 100 दिन बराबरको आमदानी हुने कुनै स्वरोजगारमा संलग्न हुनु भएको छैन? यदि यस्तो हो भने फागुन महिनाभित्र आफू स्थायी बसोबास गरेको वडा कार्यालयमा निवेदन दिनुहोस्।
न्यूनतम रोजगार, नागरिकको अधिकार।
प्रधानमन्त्री रोजगार कार्यक्रम, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय।
विज्ञापनपछि यहाँलाई पुनः स्वागत छ। अब पत्र पत्रिकामा प्रकाशित बाँकी प्रसंगहरू। हरियो रंगको मतपत्रमा शंका नगर्न आयोगको आग्रह, नेपाल समाचार पत्रले अग्रपृष्ठमा यो प्रसंग छापेको छ। स्थानीय तहको निर्वाचनमा हरियो रंगको मतपत्र प्रयोग गर्ने निर्णयप्रति नेकपा एमालेका अध्यक्षले सार्वजनिक रूपमै आपत्ति जनाएपछि निर्वाचन आयोगले पटक पटकको समीक्षापछि यस्तो निर्णय गरिएको जिकिर गर्दै यसमा कुनै शंका नगर्न आग्रह गरेको छ। आगामी वैशाख 30 गते शुक्रबार हुने स्थानीय तहको निर्वाचनमा हरियो रंगको मतपत्र प्रयोग गर्ने निर्णयबारे प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसको चुनाव चिन्हको रंगसँग मिल्ने गरी मतपत्रको रंग निर्धारण गरिएको तर्क गर्दै आपत्ति जनाउनु भएको थियो। आयोगले गत बिहिबार स्थानीय तहको निर्वाचनका लागि आवश्यक पर्ने मतपत्रमा छपाई हुने चिन्ह विवरण तथा सुरक्षण चिन्ह हरियो रंगको मसीले छपाई गर्ने निर्णय गरेको थियो। हरियो रंगको मतपत्रमा शंका नगर्न आयोगको आग्रह, नेपाल समाचार पत्रले अग्रपृष्ठमा यो प्रसंग छापेको छ। अचाक्ली बढ़्यो महँगी, नागरिकको मुख्य समाचारको शीर्षक हो यो। यो प्रसंगलाई नयाँ पत्रिकाले पनि छोई नसक्नु महँगी शीर्षकमा समाचार छापेको छ भने अन्नपूर्ण पोस्टले विश्वव्यापी चरम महँगी शीर्षकमा मुख्य समाचार छापेको छ। युक्रेन र रूसको जारी युद्ध, पेट्रोलियम पदार्थको मूल्य वृद्धि, डलर सतही दरको वृद्धि लगायतका कारण देखाउँदै व्यापारीले दैनिक उपभोग्य वस्तुदेखि निर्माण सामग्रीसम्मको मूल्य बढ़ाएका छन्। विदेशबाट कच्चा पदार्थ आयात गर्दा मूल्य बढ़ेको वाहना बनाएर व्यापारीले पुरानो स्टक सामानको पनि मूल्य बढ़ाएर बेचेका छन्। अहिले बजारमा मूल्य नबढ़ेको वस्तु सायदै छैन। खाने तेल, चामल, दाल, कुखुराको मासु, डिजेल, पेट्रोल सहित रहरको समेत मूल्य बढ़ेको छ। दैनिक उपभोग्य वस्तुदेखि पेट्रोलियम पदार्थसम्मको भाव बढ़दा उपभोक्ता मारमा परेका छन्। विशेष गरी विद्यार्थी, निम्न आय भएका, दैनिक ज्यालादारी गरेर खर्च चलाउनेलाई छाकटा नहम्य परेको छ। खाने तेलको मूल्य लिटरमै 40 रूपियाँ, चामल बोरामा 150 देखि 200 रूपियाँ, दाल किलोमा 20 रूपियाँसम्म बढ़ेको छ। फागुन पहिलो साता 1650 रूपियाँमा बिक्री भएको जीरा मसिनो चामलको मूल्य बढ़ेर अहिले 1800 रूपियाँसम्म पुगेको छ। 240 रूपियाँ लिटरमा बिक्री भएको सनफ्लावर तेलको मूल्य 280 रूपियाँ पुगेको छ। त्यसै गरी 220 रूपियाँको भटमासको तेलको मूल्य बढ़ेर 255 रूपियाँ पुगेको छ। बजारमा अधिकांश वस्तुको मूल्य अचाक्ली बढ़ेको उपभोक्ता अधिकार कर्मी माधव तिमिल सिन्हा बताउनुहुन्छ भन्दै नागरिकले मुख्य समाचार छापेको छ। यसैबीच संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले पेट्रोलियम पदार्थको बिक्री वितरणमा कोटा तोक्न र सवारी साधन सञ्चालनमा जोर बिजोर गर्न जोर बिजोर लागू गर्न निर्देशन दिएको छ। सरकारले अहिलेसम्म पेट्रोलियम पदार्थको बिक्रीमा कोटा तोकेको छैन, तर कोरोना कालमा सवारी साधन संचालनमा जोर बिजोर भने पटक पटक लागू गरेको थियो। यसका साथै पेट्रोलियम पदार्थको मूल्य नियन्त्रण गर्न पनि समितिले सरकारलाई निर्देशन दिएको छ। पछिल्लो समय पेट्रोलियम पदार्थमा भइरहेको मूल्य वृद्धिमाथि छलफल गर्न समितिले बुधबार बैठक राखेको थियो। बैठकमा समितिका सभापति विमल प्रसाद श्रीवास्तवले उपभोक्तालाई मार नपर्ने गरी निश्चित परिमाणमा पेट्रोलियम पदार्थ उपलब्ध गराएर मूल्य वृद्धि नियन्त्रण गर्न सरकारलाई निर्देशन दिनुभयो। रूस युक्रेन युद्धको बहानामा नेपाली बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य छोई नसक्नु महँगो बनाइएको छ। एक महिनामै हरियो तरकारी, फलफूल, खाद्यान्न, मासु, खानेतेल लगायतको मूल्य आकाशिएको छ। देश आत्मनिर्भर रहेको भनिएको अण्डा र दूध लगायतको मूल्य समेत बढ़ेको छ। छोई नसक्नु महँगी पेट्रोलियमको मूल्य वृद्धि नियन्त्रण गर्न सरकारलाई निर्देशन, नयाँ पत्रिकाले मुख्य समाचार बनाएको छ। यही प्रसंगलाई अन्नपूर्ण पोस्टले विश्वव्यापी चरम महँगी, डलर, सुन र पेट्रोलियम पदार्थको मूल्य हालसम्मकै उच्च शीर्षकमा मुख्य समाचार बनाएको छ। प्रधानमन्त्री शेरबहादुर देउवा र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र प्रसाद श्रेष्ठबीच केही महत्वपूर्ण सैद्धान्तिक पक्षमा विमति हुँदा संघीय निजामती सेवा ऐन निर्माण प्रक्रिया अवरूद्ध बनेको छ भन्दै स्वार्थ र ग्रुपिज्मको शिकार बन्दै संघीय निजामती ऐन प्रधानमन्त्री र सामान्य प्रशासन मन्त्रीबीच विवाद शीर्षकमा राजधानीले अग्रपृष्ठमा समाचार छापेको छ। अधिकारमा पुरूषसँग बराबर हुन दुनियाँका नारी संघर्षरत छन्, तर मानवीय संवेदनामा उनीहरू यति अघि छन् जहाँ पुग्न पुरूषले निकै धेरै चेतना विकास गर्नुपर्छ। बिहिबार मनाउन लागि विश्व मृगौला दिवसका सन्दर्भमा संकलन गरिएको तथ्याङ्क अनुसार नेपालका सरकारी तथा निजी अस्पतालमा हालसम्म करिब 1700 मृगौला प्रत्यारोपण गरिएको छ। तीमध्ये 72% दाता महिला छन्, तर मृगौला पाउनेमा भने उनीहरूको संख्या जम्मा 22% छ। रोगले पुरूष र महिला भनेर छुट्याउँदैन, तर समाज संस्कार र संवेदनाले छुट्याएकाले पुरूषलाई मृगौला चाहिँदा पनि महिला र महिलालाई चाहिँदा पनि महिला नै अघि सर्नु परेको तथ्याङ्कले नै पुष्टि गरेको छ। पुरूषलाई मृगौला दिन आमा, श्रीमती, दिदी बहिनी र फुप्पू समेत अघि सर्छन्, तर महिलाको मृगौला प्रत्यारोपण गर्दा अघि सर्ने बाबु, दाजुभाइ, श्रीमान र छोरा निकै कम छन्। त्यसैले धेरै महिलाको प्रत्यारोपण नै रोकिने गरेको छ। भक्तपुरको शहीद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रमा हालसम्म भएका 819 प्रत्यारोपण मध्ये 585 जना अर्थात 72% दाता महिला छन्, तर मृगौला पाउने महिला भने 181 अर्थात 22% मात्र रहेका छन्। ग्रहणकर्ता 638 अर्थात 78% पुरूष रहेका छन्। नारी संवेदनाको असाधारण उदाहरण, मृगौला दान गर्नेमा 72% महिला, पाउनेमा भने 22% मात्र, कान्तिपुरले मुख्य प्रसंग बनाएको छ। अब आजका पत्र पत्रिकामा प्रकाशित केही सम्पादकीय हेरौं। फरक फरक विषयलाई पत्र पत्रिकाले सम्पादकीयमा उठाएका छन्। हिंसा विरूद्ध शून्य सहनशीलता गोर्खापत्रको सम्पादकीय हो यो। नेपालको संविधानमा नै कुनै पनि किसिमको लैंगिक विभेद गर्न नपाइने स्पष्ट रूपमा उल्लेख गरिए पनि समाजमा लिंगकै आधारमा विशेषतः महिलामाथि सामाजिक, आर्थिक, शारीरिक तथा मानसिक हिंसा भइरहेको छ। महिला अधिकारका सम्बन्धमा प्रधानमन्त्रीले व्यक्त गर्नुभएको भावना जस्तै महिला तथा पुरूष दुवैले आफ्ना व्यवहार तथा आचरणमा परिवर्तन नगरी महिला अधिकार, समानता र सामाजिक रूपान्तरण सम्भव देखिँदैन भन्दै गोर्खापत्रले सम्पादकीयमा उठाएको छ। ज्येष्ठ नागरिकका दुःख शीर्षकमा कान्तिपुरले सम्पादकीय छापेको छ। औसत आयुमा सुधारसँगै मुलुकमा ज्येष्ठ नागरिकको संख्या बढ़्दो छ। 60 वर्षमाथिका नागरिक 10 लाख भन्दा बढ़ी छन्। तीनमा 1 लाख त 80 नागेकै छन्, परन्तु आकल झुकल बाहेक वृद्ध वृद्धहरूका सुख दुःख सामाजिक मुद्दा बन्न सकेका छैनन्। वृद्ध भत्ता प्रदान गर्ने बाहेक उनीहरूप्रति राज्यकै चासो कम छ। यसलाई पनि सामाजिक सुरक्षाका दृष्टिले भन्दा भोटको राजनीतिले बढ़ी तानेको छ। उनीहरूको हितका निम्ति कानूनमा केही व्यवस्था छ, तर त्यसको समुचित कार्यान्वयन भएको पाइँदैन, कान्तिपुरले सम्पादकीय उठाएको छ। अभिव्यक्ति स्वतन्त्रतालाई संकुचित गर्ने गरी सरकारले जुन संशोधित नियमावली ल्याएको छ सरकारवालासँग छलफल गरेर मात्र त्यसलाई लागू गरियोस् भन्दै युट्यूबको बहानामा अवरूद्ध अभिव्यक्ति शीर्षकमा नागरिकले सम्पादकीय उठाएको छ भने साना हतियारको अवैध जालो तोडौं शीर्षकमा अन्नपूर्ण पोस्टले साना हतियारको अवैध जालो भत्काउन पनि अन्तर्देशीय सुरक्षा निकायबीच समन्वय सहकार्य र सहयोगको खाँचो छ भन्दै सम्पादकीयमा उठाएको छ। हरेक उपभोग्य सामानमा अस्वाभाविक मूल्य वृद्धि हुन गएपछि आम जनताको दैनिकी निकै गाह्रो हुन पुगेको छ। दैनिक भान्सा चलाउनै मुस्किल भएपछि सर्वसाधारणमा सरकारप्रति दिनानुदिन आक्रोश बढ़िरहेको छ। युक्रेन युद्धको बहाना बनाएर नेपाली उपभोक्ताको ढाड सेक्ने गरी भइरहेको मनपरी महँगीमाथि सरकारको बेलैमा ध्यान पुग्नुपर्छ। आम नागरिकको हित हेर्ने हो भने यस प्रकारका मूल्य वृद्धिको नियन्त्रण आवश्यक छ भन्दै युक्रेन युद्धको नाममा मनपरी शीर्षकमा राजधानीले सम्पादकीय छापेको छ। यता कारोबार दैनिकले कोरोना बीमाको दावी भुक्तानीमा सरकारले एकपछि अर्को बहाना गर्दै जाँदा नागरिकमा सरकारप्रति अविश्वास सुलिदो छ भन्दै कोरोना बीमाको दावी भुक्तानी गर शीर्षकमा सम्पादकीय उठाएको छ। पत्र पत्रिकामा प्रकाशित सम्पादकीयपछि अब अन्य प्रसंगहरू। स्थानीयको स्वामित्वमा रहेको करिब 5,000 रोपनी जग्गा अधिग्रहण गर्नुपर्ने लगायतका माग गर्दै स्थानीयवासीले बुधबारदेखि उपत्यकाको फोहोर व्यवस्थापन अनिश्चितकालका लागि रोकेका छन्। सरकारले चैत अन्तिम वा वैशाख पहिलो साताभित्र बंसरी डाँडा ल्याण्डफिल साइटमा फोहोर व्यवस्थापन गर्ने अन्तिम तयारी गरिरहँदा स्थानीयले भने फोहोर व्यवस्थापन ठप्प पारेका हुन् भन्दै समस्या नै समस्यामा फोहोर व्यवस्थापन शीर्षकमा नेपाल समाचार पत्रले अग्रपृष्ठमा समाचार छापेको छ। त्रिभुवन विश्वविद्यालयमा आंशिक प्राध्यापक संघ र नेपाल विद्यार्थी संघले छुट्टा छुट्टै माग राखेर तालाबन्दी गरेको 1.5 महिना काटिसक्दा पनि समस्या समाधानका लागि ठोस पहल भएको छैन, जसका कारण विश्वविद्यालयको शैक्षिक प्रशासनिक तथा भौतिक गतिविधि ठप्प जस्तै भएको विषयलाई गोर्खापत्रले त्रिवीमा ताला खुलाउन भएन पहल शीर्षकमा अग्रपृष्ठमा समाचार छापेको छ। र कोविड वार्डका आईसीयू र भेन्टिलेटर प्रयोगविहीन अन्य बिरामी मर्कामा परेको विषयलाई कान्तिपुरले भित्री पृष्ठमा उठाएको छ। पत्र पत्रिकामा प्रकाशित यिनै प्रसंगसँगै आजलाई कार्यक्रमको समय सकिएको छ। यसपछि अन्तर सम्वाद सुन्न सक्नुहुनेछ। प्राविधिक सहकर्मी राजु थापालाई धन्यवाद। मलाई पनि विदा दिनुहोस्। नमस्कार।